नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहरूसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षका लागि पुननिर्माण प्राधिकरणको 1,45,000,000,000 रुपियाँको बजेट स्वीकृत, पुननिर्माणको कामलाई तीव्रता दिने निर्णय।
15 वर्ष अघि काठमाडौँमा भएको हत्यामा संलग्न 2 जनालाई सर्वस्वसहित जन्मकैदको फैसला, सर्वोच्चद्वारा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई थुनामा राख्नुको कारण माग।
सुरक्षा, सड़क यातायात र संचारको व्यवस्था नभएसम्म स्थानीय तहमा ब्याङ्क खोल्न असम्भव, ब्याङ्क खोल्न नसक्ने ठाउँमा लघुवित्त कम्पनीलाई जिम्मेवारी दिन सकिने।
कतारले जर्मनीबाट गाई आयात गर्यो, बढ्दो दूधको माग पूर्ति गर्ने लक्ष्य।
र 23 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा सहभागी हुने नेपाली टोलीको विदाई।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2073-74 आयकरको तेस्रो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। आयकर ऐन 2058 संशोधन सहितको दफा 95 उपदफा 4 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको संशोधित अनुमानित करको विवरण पेश गर्नुपर्ने भए सो विवरण र आयकर ऐन 2058 दफा 94 उपदफा 1 बमोजिम दाखिला गर्नुपर्ने अनुमानित करको तेस्रो किस्ता बापतको 100% रकम मध्ये तिर्न बाँकी कर रकम यही 2074 आषाढ मसान्त भित्रै ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी शुल्क तथा ब्याजबाट बचौ। गौरवका साथ तिरौ कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट स्वीकृत गरेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको निर्देशक समितिको बैठकले आर्थिक वर्ष 2074-75 विनियोजित 1,45,000,000,000 रूपियाँको बजेट स्वीकृत गरेको हो। बैठकबाट पुननिर्माणको कार्यतालिका समेत अनुमोदन भएको छ। नयाँ कार्यतालिका अनुसार असोजभित्र पहिलो किस्ता लिइसक्नुपर्ने गरी पुननिर्माणको कामलाई तीव्रता दिने निर्णय गरिएको प्राधिकरणका सीईओ गोविन्द पोखरेलले जानकारी दिनुभयो। बैठकमा सीईओ पोखरेलले 40,000 निजी घर निर्माण भइसकेको, 1,10,000 घर निर्माणको क्रममा रहेका विद्यालय पुरातात्विक भवन निर्माणले गति लिएको प्रतिवेदन पेश गर्नुभएको थियो। तर निर्देशक समितिमा विपक्षी दलका तर्फबाट उपाध्यक्ष समेत रहेका भीम रावलले भने पुननिर्माण सन्तोषजनक नभएको भन्दै आलोचना गर्नुभएको थियो।
निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न दलहरूलाई आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले साउन 1 गतेदेखि अभियानकै रूपमा सञ्चालन हुने मतदाता नामावली संकलनमा आफ्ना कार्यकर्ता परिचालन गरी सहयोग पुर्याइदिन सबै दलसँग आग्रह गर्नुभएको हो। आज भएको छलफलका क्रममा दलका प्रतिनिधिले मतदाता नामावली संकलनका लागि 15 दिनको समयसीमा थोरै भएको भन्दै कम्तीमा 1 महिना हुनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूले यसअघि जस्तै बाहिरी जिल्लाबाट पनि नामावली दर्ता गर्ने व्यवस्था मिलाउन सुझाव दिँदै हरेक स्थानीय तहमा पुगेर नामावली संकलन गर्न आग्रह गरेका छन्। आयोगले आगामी साउन 1 गतेदेखि 15 गतेसम्म प्रदेशसभा र प्रतिनिधि सभाको चुनावका लागि सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्ने तयारी गरेको छ।
दुई चरणको स्थानीय तहको चुनाव सकिएसँगै अब प्रदेश सभा र प्रतिनिधि सभाको चुनावतर्फ ध्यान तानिन थालेको छ। रूपान्तरित संसदको आयु माघ 7 गते अर्थात अबको 6 महिना मात्र बाँकी छ। यो अवधिमा प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव गर्नै पर्ने संवैधानिक व्यवस्था छ। दुवै चुनावका लागि चाहिने कानून सरकारले संसदमा पुर्याए पनि अर्को महत्वपूर्ण काम निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा भने चासो दिएको छैन। प्रकाश ढकालको रिपोर्ट।
संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको स्थानीय तहको दुई चरणको चुनाव सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा शुरू भइसकेको छ। निर्वाचन आयोगले असोजको अन्तिम हप्ता प्रदेश सभा र मंगिरको पहिलो हप्तामा प्रतिनिधि सभाको चुनाव गर्न उपयुक्त हुने भन्दै सरकारलाई तयारी थाल्न आग्रह गरेको छ, जसका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा निर्वाचन सम्बन्धी कानूनका साथै नयाँ निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्छ। अहिले भएका 240 निर्वाचन क्षेत्रलाई रूपान्तरण गर्दै प्रतिनिधि सभाका लागि 165 र प्रदेश सभाका लागि 165 को दोब्बर 330 क्षेत्र बनाउनुपर्ने संवैधानिक व्यवस्था छ। यस्तो क्षेत्र निर्धारण साउन 15 गते भित्र गरिसक्न निर्वाचन आयोगले सरकारलाई लिखित आग्रह नै गरेको छ। आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा:
निर्वाचन आयोगले एउटा टेन्टेटिभ एउटा कार्यक्रम बनाएर सरकार समक्ष पेश गरेको हो। त्यसमा के भनेको छ भने हामीलाई चाहिँ ऐन पनि चाहियो, तुरन्तै असर मसान्त सम्बन्धमा ऐन चाहियो, र अर्को कुरो के भने त्यो हाम्रो चाहिँ निर्वाचन क्षेत्रहरू निर्धारण भएको रिपोर्ट पनि हामीलाई चाहिन्छ। हामीले चाहिँ साउनको 15 गतेसम्म आयो के भयो भने हामीले त्यो समयमा हामी काम गर्न सक्छौँ भनेर नेपाल सरकारलाई त्यो एउटा आग्रह गरेको हो।
आयोगले साउन 15 गते भित्र निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन उपलब्ध गराउन भने पनि सरकारले भने अझै आयोग समेत गठन गरेको छैन। आयोग गठन पछि पनि प्राविधिक र प्रशासनिक काम सकेर प्रतिवेदन तयार गर्न समय लाग्छ। क्षेत्र निर्धारण गर्दा एउटा जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्या र भूगोललाई मुख्य आधार मानेर गर्नुपर्ने व्यवस्था छ, जसका लागि जिल्ला जिल्लामा पुगेर भौगोलिक बनावटको अध्ययन समेत गरिनुपर्छ। आयोग गठनमा ढिलाइ हुँदा असोजमा प्रदेश सभा र मंगिरमा प्रतिनिधि सभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव तुहिने सम्भावना बढेको छ। क्षेत्र निर्धारणका लागि संसदले गएको चैत 7 गते नै ऐन पारित गरेको थियो, तर कानून पाएको 4 महिना बितिसक्दा समेत सरकार र सत्तारूढ दलले आयोग गठनमा किन ध्यान दिएका छैनन् त? कांग्रेस नेता विमलेन्द्र निधि:
तिनटै चुनाव मंसिर प्रसादभित्रै गराउने पक्ष लागि प्रतिबद्ध, त्यो फेरि म्याद थप्नको लागि प्रयास हुन थाल्यो भन्ने कुराको बिल्कुल असत्य हो कुरा हो। हामी कुनै पनि राजनीतिक वातावरणलाई पनि अनुकूल बनाएर र यो संसदको आयु थपिँदैन, निर्वाचन
माघ 7 गते भित्र बाँकी चुनाव गर्ने प्रतिबद्धता जनाए पनि गर्नुपर्ने मुख्य काम नै अवरुद्ध हुँदा आशंका उत्तिकै छ।
जिल्ला अदालत काठमाडौँले 15 वर्ष अघि भएको रानीबारी हत्याकाण्डका दुईजना अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ। जिल्ला न्यायाधीश रमेश प्रसाद रिजालको इजलासले हत्यामा संलग्न रहेको ठहर गर्दै रामेछापको फुलासी घर भई जोरपाटी बस्ने 32 वर्षीय प्रमेश चौहान र दोलखाको खारे घर भई सामाखुसी बस्ने 30 वर्षीय मनराज गुरूङलाई जन्मकैदको सजाय सुनाएको हो। उनीहरूले 2059 साल असार 31 गते काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने इन्जिनियर दम्पति हेमबहादुर श्रेष्ठ र अञ्जली श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए। सजाय पाउने दुवैजनालाई प्रहरीले 2 वर्ष अघि पक्रेको थियो।
सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई थुनामा राख्नुको कारण माग गरेको छ। गैर कानूनी रूपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतले शर्मालाई थुनामा राख्नुको कारण माग गरेको हो। न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले आउँदो शुक्रबार शर्मालाई पनि अदालतमा उपस्थित गराउन र हिरासतमा राख्नुको कारण दिन भनेको छ। कर फरस्युट आयोगको सदस्य सचिवकै हैसियतमा अनियमित तरिकाले कर छुट दिएको भन्दै अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ। शर्मा गएको जेठ 19 गते पक्राउ परेका भए पनि आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाल भने फरार छन्। अख्तियारले 3 अर्ब रूपियाँ धरोटीमा छाड्ने भने पनि धरोटी नबुझाएपछि शर्माले हिरासतमा नै बस्नु परेको छ।
यस्तै पर्साको बहुदरिया मारे गाउँपालिका वडा नम्बर 6 का सचिव सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिकाका सचिव दीपक खनाललाई 30,000 रूपियाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो। उनले गाउँ परिषदबाट बाल विकास कोषका लागि छुट्याइएको 92,000 बजेटको निकासा दिने क्रममा घुस मागेको अख्तियारले दावी गरेको छ। अख्तियारको टोलीले सामाजिक परिचालक सतार अन्सारी राई समेत पक्राउ गरेको छ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर 6 को 4 किलो भन्ने ठाउँमा पहिरो खस्दा अवरुद्ध भएको मुगली नारायणघाट सड़क एकतर्फी खुलेको छ। दिउँसो 3:30 बजेतिर ठूलो पहिरो खसेपछि सड़क अवरुद्ध भएको थियो। पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा बाटो खुलेको छ। राति यो सड़कमा गाड़ी चलाउन नपाइने भए पनि दिउँसोदेखि मुगलिन र दासढुङ्गा बीचमा फँसेका गाड़ीलाई चल्न दिइएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले मुगलिन नारायणघाट सड़क हुँदै चल्ने गाड़ीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2073-74 को लागि कारोबारमा आधारित करको अनुमानित विवरण तथा सोमा लाग्ने आयकरको अन्तिम किस्ता रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 को उपदफा 1 क बमोजिम कारोबारको आधारमा आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 को कारोबारको अनुमानित करको विवरण र आयकरको अन्तिम किस्ता बापतको 2074 आषाढ 20 गते सम्म भएको कारोबारको आधारमा ऐनको अनुसूची 1 को दफा 1 को उपदफा 17 बमोजिम तोकिएको दरले हुनाउने रकम यही 2074 आषाढ मसान्त भित्रै सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
दक्ष बनाऊ, स्वरोजगार बनाऊ।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको स्क्रिन प्रिन्ट, गार्मेन्ट प्रिन्ट, मेसिनरी तथा केमिकलहरूको प्रदर्शनी अवलोकन गरी विज्ञहरूद्वारा प्रिन्टिङ मसिन तथा केमिकलहरूका बारेमा जानकारीका साथै क्षमता अभिवृद्धि तालिममा सहभागी हुनका लागि सम्बन्धित सबैमा हार्दिक निमन्त्रण गर्दछौ।
कार्यक्रम मिति आउँदो साउन 2 र 3 गते, समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
स्थान उद्योग वाणिज्य संघ परिसर, नारायणगढ चितवन।
आयोजक स्क्रिन प्रिन्ट नेपाल, प्रवर्धक उद्योग वाणिज्य संघ चितवन।
सम्पर्क फोन नम्बर 98550-63714, 98451-76488।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षका लागि पुननिर्माण प्राधिकरणको 1,45,000,000,000 रूपियाँको बजेट स्वीकृत, पुननिर्माणको कामलाई तीव्रता दिने निर्णय, 15 वर्ष अघि काठमाडौँमा भएको हत्यामा संलग्न 2 जनालाई सर्वस्वसहित जन्मकैदको फैसला, चितवनको 4 किलोमा पहिरो खस्ता अवरुद्ध भएको मुगली नारायणघाट सड़क एकतर्फी खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले विकट जिल्लाका सदरमुकाम बाहिर खाता खोलेमा हरेक शाखालाई 1 करोड़ रूपियाँ निर्व्याजी सापटी दिने घोषणा गरेको छ। मौद्रिक नीति 2074-75 मार्फत खाता नभएका 2500 नेपाली नागरिकको बैंक खाता खोलेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई पनि 1 करोड़ निर्व्याजी सापटी दिने व्यवस्था गरेको हो। झण्डै 1 महिना अघि व्यवस्थापिका संसदको विकास समितिले 2 महिनाभित्र सबै स्थानीय तहमा बैंकिङ शाखा खोल्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो, तर सरकारको उपस्थिति नभएसम्म शाखा स्थापना नहुने बैंकर्सहरू बताउँछन्। पीटी लोपचनको रिपोर्ट।
संघीय संरचना अनुसार 744 स्थानीय तहमध्ये 392 तहमा मात्र बैंकको शाखा स्थापना भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अझै 352 स्थानीय तहमा बैंकिङ पहुँच पुग्न बाँकी छ। सामाजिक सुरक्षा भत्ता वितरण लगायत स्थानीय तहको हरेक काम कारवाही बैंकिङ प्रणालीबाटै गर्नुपर्ने भएकाले सरकारले स्थानीय तहसम्म बैंकको शाखा स्थापना गर्न जोड़ गरेको हो। तर स्थानीय तहमा बैंक स्थापनाका लागि आवश्यक पूर्वाधार नभएकाले तत्काल बैंकको शाखा स्थापना गर्न गाह्रो हुने बताउनुहुन्छ बैंकर कृष्ण प्रसाद शर्मा।
सदरमुकाम भयो, सहर हाइवेको आसपासका एरिया भए, जहाँ बिजनेस प्रमोट भएको छ त्यो ठाउँहरूमा जहाँ पुग्न सजिलो छ त्यो चाहिँ स्वाभाविक होला। र कतिपय हाम्रा गाविसहरू एकदमै विकटमा पनि छन् र ती विकट ठाउँमा क वर्गको ब्याङ्कलाई चाहिँ गएर सबै ठाउँमा बसेर कारोबार गर्ने खालको सम्भावना सबै ठाउँमा छ जस्तो चाहिँ लाग्दैन।
प्रदेश नम्बर 2 बाहेकका सबै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई स्थानीय तहबाटै कार्य सम्पादन पनि गर्न थालेका छन्। तर बैंक स्थापनाका लागि स्थानीय तहको मुकाम भएर मात्र नपुग्ने भएकाले सुरक्षा, यातायात, संचार जस्ता सुविधा सरकारले प्रबन्ध गरेमा मात्र शाखा स्थापना गर्न सकिने बताउनुहुन्छ नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष अनिल शाह।
हामी चाहिँ के भन्छौँ भने शाखा हामी खोल्छौँ, तर नेपाल सरकार पुगेको हुनु पर्यो त्यो गाउँहरूमा। एउटा बाटो हुनु पर्यो, बिजुली हुनु पर्यो, टेलिकम्युनिकेसन हुनु पर्यो, पुलिस पोस्ट हुनु पर्यो, र जुन त्यहाँ गाउँपालिका होस् या कुनै पनि पालिकाको एउटा अफिस बनेको हुनु पर्यो। किनभनेदेखि जहाँ चाहिँ नेपाल सरकारको संरचनाहरू नै पुगेको छैन, ब्याङ्कको शाखा मात्रै पुगेर त्यहाँ चाहिँ एकदम विकास उत्पन्न हुन्छ जस्तो हामीलाई लाग्दैन। तर यो इन्फ्रास्ट्रक्चरहरू चाहिँ नेपाल सरकारले पनि हातमा हात मिलाएर अगाडि बढाउनु पर्यो।
स्थानीय तहबाटै सेवा प्रदान हुन थालेकाले ब्याङ्कको शाखा नहुँदा आर्थिक कारोबार प्रभावित हुने भएको छ। ब्याङ्क स्थापनाका लागि पूर्वाधार अभावका कारण झण्डै एक महिना अघि संसदको विकास समितिले दिएको निर्देशन बमोजिम शाखा स्थापनाको तयारी कुनै पनि ब्याङ्कले थालेका छैनन्। यस्तो अवस्थामा आर्थिक कारोबार प्रभावित हुन नदिन के गर्न सकिएला त? ब्याङ्कर कृष्ण प्रसाद शर्मा भन्नुहुन्छ,
जहाँ सम्भाव्य छ त्यहाँ ब्याङ्कहरू त गइहाल्छन्। जहाँ कम सम्भावनाहरू भएको नाउँमा विभिन्न अल्टरनेटहरू, जस्तो दुई तीनवटा गाविसको सेन्टरमा कहीँ राम्रो ठाउँ हुन्छ कि, अथवा सदरमुकाम नजिक हुन्छ कि, अथवा कवर्गको ब्याङ्कलाई मात्रै नमिसाइकन, जस्तो ग्रामीण काम गर्ने ग्रामीण ब्याङ्कहरू पनि विभिन्न गाउँहरूमा छरिएका छन्। त्यसो भएर राष्ट्र ब्याङ्कले लाइसेन्स दिएकै ब्याङ्कहरू हुन्, विकास ब्याङ्कलाई, वित्त कम्पनीहरूलाई, र अझ हुन्छ भने लघु वित्त गर्ने ब्याङ्कहरूलाई पनि कारोबार गर्न सक्ने गर्यो भने अलिकति ती ब्याङ्कहरू भइरहेको अवस्था पनि हुनसक्छ। तर कवर्गकै ब्याङ्क त्यहाँ जाने भन्दाखेरि अलिक जटिल चाहिँ जटिल नै अवस्था हो।
ब्याङ्किङ सेवा स्थानीय तहको अपरिहार्य आवश्यकता हो। सरकारले ब्याङ्कको शाखा स्थापनाका लागि केही सुविधा दिएर प्रोत्साहित पनि गरेको छ। स्थानीय तहमा ब्याङ्क स्थापनाका लागि आवश्यक सड़क, यातायात, सुरक्षा, इन्टरनेट लगायत पूर्वाधार नहुँदासम्म सरकारको प्रोत्साहनले खासै अर्थ नराख्ने ब्याङ्कर्सहरू बताउँछन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नयाँ शक्ति पार्टी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बूढी गण्डकी जलविद्युत आयोजना बनाउन चिनिया कम्पनीसँग गरेको सम्झौता तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ। नयाँ शक्तिले अनैतिक, गैर कानूनी, राष्ट्रिय स्वाभिमान विपरीत, प्राविधिक रूपले गलत तथा आर्थिक सामाजिक दृष्टिकोणबाट देशलाई दीर्घकालीन असर पर्ने गरी सरकारले चीनको गेजुआ ग्रुप कम्पनी लिमिटेडसँग गरेको समझदारी खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
व्यवस्थापिका संसदको बैठकले कर्मचारी समायोजन विधेयक 2074 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगार मन्त्री फर्मुल्ला मनसुरले सदनको आजको बैठकमा कर्मचारी समायोजन विधेयक प्रस्तुत गर्नुभएको थियो। विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले कर्मचारी समायोजनका नाममा बढुवा प्रक्रिया रोक्न नहुने र सेवा प्रभारलाई चुस्त बनाउने कर्मचारीलाई मात्र स्थानीय तहमा समायोजन गर्न सुझाव दिनुभयो। माओवादी केन्द्रका सांसद जनकराज जोशीले समायोजन र पदस्थापना फरक विषय भएको, प्राकृतिक न्यायको सिद्धान्त विपरीत र लोकसेवा को सल्लाह बिना विधेयक आएको बताउनुभयो।
प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोटबाट झण्डै 9 किलो नक्कली सुन बरामद गरेको छ। काभ्रे बेथान गाउँपालिकाका साइमन सोमले टहरामा सुन लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा नक्कली सुन बरामद गरेको हो। 9 बिस्कुट आकारको 8 किलो 880 ग्रामको सुन जस्तै देखिने नक्कली सुन भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले सोमलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।
प्रतिबन्धित 500 र 1000 दरका झण्डै 50 लाख भारतीय रूपियाँ सहित काठमाडौँबाट 2 पक्राउ परेका छन्। प्रहरीले भारू 500 र 1000 दरका 49,50,000 भारतीय रूपियाँ सहित रामेछाप खाँडदेवी गाउँपालिकाका मानबहादुर लामा र काठमाडौँ स्वयम्भूका अमित डङ्गोललाई खुसीबुबाट पक्राउ परेको हो। भारतबाट अवैध रूपमा प्रतिबन्धित पैसा भित्राएर ठगी गर्न खोजेको आरोपमा प्रहरीले उनीहरूमाथि अनुसन्धान थालेको छ।
सर्लाहीमा पेस्तोल र लागू औषध सहित 2 पक्राउ परेका छन्। प्रहरीले पेस्तोल र लागू औषध सहित हरियो नगरपालिकाका मोहम्मद रिजवान र कर्ण बहादुर ब्लोनलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट मेड इन यूएसए लेखिएको एउटा पिस्तोल, एउटा म्यागजिन, 16 नाइट्रोभेट ट्याब्लेट र 59,000 नेपाली रूपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ। सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 4238545 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-59-301।
बाल बालिकालाई घरेलु काम होइन, विद्यालय पठाऊ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। वीरगंजमा साइन बोर्ड झुन्ड्याउने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। आदर्श नगर चोकमा साइन बोर्ड झुन्ड्याउने क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 1 का जयराम कानुको ज्यान गएको प्रहरीले जनाएको छ।
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा जीपको ठक्करबाट 60 वर्षीय मंगली कुमालको ज्यान गएको छ। घरको काम गरिरहेका बेला ना 1J4200 नम्बरको जीपले उहाँलाई ठक्कर दिएको थियो। उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
सोलुखुम्बुमा एक वर्षमा बनाइसक्नुपर्ने जिल्ला समन्वय समितिको भवन 4 वर्ष बित्दा पनि बन्न सकेको छैन। 2070 साल असार 28 गते स्थानीय पूर्वाधार विकास तथा कृषि सड़क विभाग ललितपुरबाट सम्झौता भई निर्माण शुरू भएको भवन 3 पटक निर्माण मिति थपिँदा समेत पूरा नभएको हो। जिल्ला प्राविधिक कार्यालयका सब इन्जिनियर दिनेश राईका अनुसार धुलखेल जेबी दाप्चा कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएको र अहिलेसम्म 70% मात्र काम सकेको छ। 3,27,00,000 लागतमा निर्माण थालिएको भवनका लागि 50% रकम निकासा भइसकेको जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुले जनाएको छ।
दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घरतीको शव भेटिएको छ। उहाँको शव सल्यान छत्रेश्वरी झिम्पेको खर्सुगैरा जंगलमा भेटिएको अस्थायी प्रहरी चौकी पोखरी डाँडाले जनाएको छ। व्यापारी राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि झण्डै 150 मिटर टाढा रणबहादुरको शव भेटिएको हो। राजकुमार श्रेष्ठको हत्याका आरोपमा पक्राउ परेकाले दिएको बयानका अनुसार प्रहरीले खोजी गर्दा शव फेला पारेको हो। गएको जेठ 26 गते अपहरणमा परेका राजकुमार श्रेष्ठको 21 दिनपछि शव भेटिएको थियो।
काठमाडौँको किर्तिपुर नगरपालिकाले भूकम्प पीड़ितलाई घर नक्सा पासमा लाग्ने कर शुल्कमा 90% छुट दिने निर्णय गरेको छ। आज भएको नगरसभाले भूकम्प पीड़ितको घर नक्सा पासमा 90% छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताउनुभयो। यस्तै सभाले नगरवासीलाई घर जग्गा करमा 15% छुट दिने भएको छ।
सुदूरपश्चिमको पहाड़ी जिल्ला डोटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। आज औपचारिक कार्यक्रम गरेर डोटीलाई 40 खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो। जिल्लामा 98% आफ्नै चर्पी बनाएको र 2% साझा शौचालय प्रयोग गर्ने गरेको जिल्ला खानेपानी स्वास्थ्य तथा सरसफाई समन्वय समितिका सदस्य सचिव रमेश मण्डलले जानकारी दिनुभयो।
काठमाडौँको चक्रपथमा आजदेखि कार्यालय समयमा ट्रक, ट्रिपर र मिनी ट्रक चलाउन नपाइने नियम लागू भएको छ। चक्रपथमा बिहानैदेखि सवारी चाप हुन थालेको भन्दै बिहान 8:30-10:30 र दिउँसो 3:30 बेलुकी 6:30 ट्रक, ट्रिपर र मिनी ट्रक चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
इलामका व्यावसायिक अलैंची किसानलाई अलैंचीको बिरूवा वितरण गरिएको छ। कृषि विकास कार्यालयले कृषि प्रसार र मसला बारी कार्यक्रम अन्तर्गत किसानलाई 1,20,000 बिरूवा वितरण गरेको हो। कार्यालयका अनुसार रामसाई, गोलसाई, सलकपुरी लगायत जातका बिरूवा वितरण गरिएको छ। माग धेरै भएकाले व्यावसायिक रूपमा अलैंची खेतीमा लागेका किसानलाई छनौट गरेर बिरूवा वितरण गरिएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाश मणि काफ्लेले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज पनि सामान्य बढेको छ। हिजो जस्तै 10 अङ्कले बढेको नेप्से आज भने 2.55 अङ्कले बढेको हो। नेप्से आज 1587.56 बिन्दुमा पुगेको छ। आज ब्याङ्क, विकास ब्याङ्क र बीमा समूहको परिसूचक बढेको छ भने होटल, जलविद्युत, वित्त र अन्य समूहको परिसूचक घटेको छ। नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो 1 अर्बको कारोबार भएकोमा आज भने 63.5 करोड रुपियाँको कारोबार भयो। आज फरवर्ड माइक्रो फाइनान्स, अरूण फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट ब्याङ्क र कुबेर मर्चेन्ट ब्याङ्क एण्ड फाइनान्सका शेयर धनीले 10% हाराहारीमा कमाएका छन्। तर सिनर्जी फाइनान्स र नागरिक लगानी कोषको शेयर मूल्य 5% घटेको छ।
भक्तपुर दरबार स्क्वायर स्थित सुनको ढोका अर्थात गोल्डेन गेटमा रहेको कलात्मक मूर्ति कुरूप बन्दै गएको छ। मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबीर लगाउँदा मूर्ति खिएर पुवाल परेपछि कुरूप भएको हो।
मेरो पनि भन्नु छ।
नेताहरू उपचारका लागि विदेश जाने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै धेरैले आफ्ना विचार हाम्रो फेसबुक पेजमा लेख्नु भएको छ।
कमल प्रसाद तिमिल सेना नेतालाई आग्रह गर्नुहुन्छ, परीक्षण र उपचार गर्न करोड़ौं खर्चेर विदेश जानुभन्दा राज्य कोषबाटै नेपालमै प्रतिष्ठित हस्पिटल बनाउन लाइदिनु नेताज्यू, त्यसो गरे विदेश गएर उपचार गर्न नसक्ने नागरिकका लागि राहत हुने थियो।
खड्ग सोनी भन्नुहुन्छ, आफ्नै खर्चले गए त कसैले केही भन्ने थिएन, तर राष्ट्रको ढुकुटी खर्च गर्छन् र पो त।
बझाङमा पुल नहुँदा दिदी पुर्याउन गएका 3 दाजुभाइ नदीमा बगेर बेपत्ता भएको खबर उज्यालो अनलाइनमा पढेर लमजुङका पदम गुरूङ फेसबुकमा लेख्नुहुन्छ, यो खबरले धेरै दुखी र मर्माहत बनायो। हामीले भोट दिएर जिताएका सांसद र जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको विकास भन्दा आफ्नो आर्थिक विकासमा बढी केन्द्रित भएकाले नागरिकले यस्तो दुःख पाएका हुन्।
फेसबुकमा आफ्नो नाम अनहरे पेम्बा राखेका साथी लेख्नुहुन्छ, सरकार के हेरेर बसेको छ, एउटा झोलुङ्गे पुल बनाउन सक्दैन? सुगम ठाउँमा भने पानी नभएको खोलामा पनि पुल हाल्छन्, त्यसैले अब अध्ययन गरेर बजेट निकासा गर्नु पर्यो।
अनि काठमाडौँ महानगरपालिकाको वृद्ध वृद्धालाई घरघरमै स्वास्थ्य सुविधा दिन थालेकामा मधुसूदन अधिकारी भन्नुहुन्छ, काठमाडौँ महानगरपालिकामा भन्दा दुर्गम गाउँठाउँमा यो सुविधा पुर्याउन सके अकालमा ज्यान गुमाउनु पर्ने थिएन, त्यसैले सरकार सुगममा भन्दा दुर्गममा आँखा पुर्याउनु आवश्यक छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। कतारले देशमा बढ्दो दूधको माग पूर्ति गर्न जर्मनीबाट गाई आयात गरेको छ। अरब देशको प्रतिबन्धबाट समस्यामा परेको कतारमा पहिलो खेपमा 165 होलिस्टिन गाई जर्मनीबाट हवाई जहाज मार्फत पुर्याइएको हो। कतारमा संकट हुनु अगावै जर्मनीबाट 4,000 गाई आपूर्ति गर्न कतारले सम्झौता गरिसकेको बीबीसीले जनाएको छ। 4,000 गाई आपूर्ति भएमा मागको 30% धान्नेछ। प्रतिबन्ध अघि कतारमा खाद्यान्न लगायत आवश्यक वस्तु साउदी अरबको स्थलमार्ग भएर आयात हुने गरेको थियो। कतारले व्यापार तथा खाद्यान्नको समस्या समाधानका लागि नयाँ बाटो खोजिरहेको छ। अहिले टर्की, मोरक्को तथा इरानबाट कतारमा दही तथा सुक्खा खानेकुरा लगिँदैछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। संयुक्त अरब इमिरेट्समा हुने 23 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा सहभागी हुने नेपाली फुटबल टोलीलाई आज विदाई गरिएको छ। नेपाली टोली भोलि बिहान यूएई प्रस्थान गर्नेछ। एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव कुमार विष्ट, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर विदाई गर्नुभएको हो। आउँदो शनिबारदेखि शुरू हुने छनौट प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान छन्। नेपालले आफ्नो पहिलो खेल यूएईसँग शनिबार, दोस्रो खेल सोमबार उज्बेकिस्तानसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग खेल्नेछ।
र भारतीय क्रिकेट टीमका पूर्व अलराउण्डर रवि शास्त्री भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षकमा नियुक्ति भएका छन्। उनी सन् 2019 को विश्वकपसम्म भारतीय टीमका मुख्य प्रशिक्षक रहनेछन्। यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकका रूपमा रहनेछन्। च्याम्पियन्स ट्रफीमा हारेपछि प्रशिक्षक अनिल कुम्लेले राजीनामा दिएका थिए। त्यसपछि नयाँ प्रशिक्षकको खोजी शुरू भएको थियो। 55 वर्षका शास्त्रीले भारतबाट 80 टेस्ट र 150 एकदिवसीय क्रिकेट खेलेका छन्। उनको भारतीय टीमका कप्तान विराट कोहलीसँग पनि राम्रो सम्बन्ध रहेको छ। कोहलीकै रोजाइमा उनी प्रशिक्षक बनेको दावी केही भारतीय सञ्चार माध्यमले गरेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षका लागि पुननिर्माण प्राधिकरणको 1,45,000,000,000 रुपियाँको बजेट स्वीकृत। पुननिर्माणको कामलाई तीव्रता दिने निर्णय।
15 वर्ष अघि काठमाडौँमा भएको हत्यामा संलग्न दुईजनालाई सर्वस्वसहित जन्मकैदको फैसला। सर्वोच्चद्वारा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई थुनामा राख्नुको कारण माग।
सुरक्षा, सड़क यातायात र सञ्चारको व्यवस्था नभएसम्म सबै स्थानीय तहमा बैंक खोल्न असम्भव। बैंक खोल्न नसक्ने ठाउँमा लघुवित्त कम्पनीलाई जिम्मेवारी दिन सकिने।
कतारले जर्मनीबाट गाई आयात गर्यो, बढ्दो दूधको माग पूर्ति गर्ने लक्ष्य।
र 23 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा सहभागी हुने नेपाली टोलीको विदाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सुरेश महर्जनसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।